कार्यक्रम स्पोर्ट्स वीकको 109 अंकमा तपाईंलाई स्वागत छ। म अर्जुन पोखरेल। खेल क्षेत्रसँग सम्बन्धित कार्यक्रम स्पोर्ट्स वीकमा हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल गतिविधि, खेल क्षेत्रका जानकारी अनि नेपाली खेलकुदको विकासका लागि भएका प्रयास लगायतका विषयमा केन्द्रित हुनेछौं। कार्यक्रम स्पोर्ट्स वीक बुधबार बेलुकी 5 बजेको नेपाल खबरपछि 6 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशैभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कमा बुधबार राति 10 बजे पुनः प्रसारण हुन्छ। आजको कार्यक्रम स्पोर्ट्स वीकमा हामी हप्ताभरिको खेलकुद गतिविधिको साथमा अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पासँग यही 13 गतेदेखि शुरू हुन लागेको शहीद स्मारक ए डिभिजन लीग सहित अन्य विषयमा कुराकानी गर्नेछौ। कार्यक्रम स्पोर्ट्स वीक शुरू गरौं हप्ताभरिका खेलकुदका गतिविधिबाट।
सन् 2020 अस्ट्रेलियामा हुने T20 विश्वकपको पहिलो चरणको छनौट प्रतियोगिताका लागि नेपालले 18 सदस्यीय प्रारम्भिक टीम घोषणा गरेको छ। असोज 17 गतेदेखि 26 गतेसम्म मलेसियामा हुने प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा प्रारम्भिक टीम घोषणा गरिएको हो। टीममा दिपेश श्रेष्ठ र सहाब आलमले स्थान पाएका छन्। यस्तै शरद वेशवाकर टीममा फर्किएका छन्। मध्यक्रमका ब्याट्सम्यान रोहित कुमार पौडेल भने राष्ट्रिय टीममा नहुने भएका छन्। उनी एसिसी 19 वर्ष मुनिको एसिया कप खेल्न जाँदैछन्। टोलीमा पारस खड्का, अनिल कुमार शाह, वसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, दिपेश श्रेष्ठ, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सागर पुन, सन्दीप लामिछाने, सहाब आलम, शरद विश्वाकर, सोमपाल कामी र सुनिल धमला रहेका छन्। नेपालले भोलिबाट तयारी गर्ने भएको छ। 10 दिन नेपालमा अभ्यास गरेपछि 14 सदस्यीय राष्ट्रिय टीम घोषणा गरिनेछ। नेपाली टीम असोज 15 गते मलेसिया जाने कार्यक्रम छ। पहिलो चरणको छनौटमा नेपाल सहित 7 टीमले भाग लिँदैछन्। एसियाको पूर्वी राष्ट्रबीच हुने प्रतिस्पर्धामा नेपाल, सिंगापुर, मलेसिया, भूटान, चीन, म्यानमार र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। राउण्ड रोबिन लीगको आधारमा हुने प्रतिस्पर्धाबाट 3 टीम दोस्रो चरणको छनौटमा छानिने छन्।
भारतको लखनऊमा भएको 19 वर्ष मुनिको एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल 4थो भएको छ। तेस्रो स्थानको प्लेअफमा अफगानिस्तानसँग 71 रनले पराजित भएपछि 4 टोली सहभागी प्रतियोगितामा नेपाल 4थो भएको हो। टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले दिएको 245 रनको लक्ष्य पछ्याएको नेपाल 45 ओभरमा 173 रनमा अल आउट भयो। नेपालका कुनै पनि खेलाड़ीले 25 रन कटाउन सकेनन्। अफगानिस्तानले निर्धारित ओभरमा 8 विकेट गुमाउँदै 244 रन बनाएको थियो। उसका लागि रियाज हसनले शतकीय पाली खेल्दै 116 रन बनाएर नट आउट रहे।
अघिल्लो संस्करणको बंगबन्धु गोल्ड कप फुटबलको पुरस्कार बापतको $25,000 अर्को हप्तासम्ममा अखिल नेपाल फुटबल संघ एन्फाले पाउने भएको छ। बंगबन्धु गोल्ड कपको उपाधि जिते बापत $50,000 पाउनु पर्नेमा आयोजकले अहिलेसम्म $25,000 मात्र उपलब्ध गराएकोमा बाँकी रकम अर्को हप्तासम्ममा उपलब्ध गराउने भएको हो। नेपालले बाँकी रकम नदिए यसपटकको बंगबन्धु गोल्ड कपमा सहभागिता जनाउने सम्भावना कम मात्र रहेको बताएपछि अर्को हप्ताको शुक्रबारसम्ममा बाँकी रकम एन्फाको खातामा आउने भएको एन्फाका उपाध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो।
4 वर्षपछि हुन लागेको शहीद स्मारक ए डिभिजन लीग 3 महिना सञ्चालन हुने भएको छ। यही असोज 13 गतेदेखि हुने प्रतियोगिता पुस दोस्रो हप्तासम्म चल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। प्रत्येक हप्ता 1 चरणको लीग हुने एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो। खेलहरू 7 बाटोमा रहेको एन्फा कम्प्लेक्स र हलचोक स्थित सशस्त्र प्रहरीको एपीएफ मैदानमा हुनेछन्। हप्ताको 2 दिन 2-2 खेल र 1 दिन 3 खेल हुने एन्फाले जनाएको छ। लीगमा कुल 91 खेल हुनेछन्। लीग विजेताले 50 लाख रुपियाँ पुरस्कार पाउनेछ। उपविजेता हुने टोलीले 35 लाख र तेस्रो हुनेले 25 लाख रुपियाँ पाउनेछन्। यस्तै चौथो हुनेले 15 लाख, पाँचौ हुनेले 7 लाख र छैठौं हुने टीमले 5 लाख रुपियाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा फेयर प्ले टोलीले 1 लाख रुपियाँ पाउनेछ। प्रत्येक खेल जिते बापत क्लबले 50,000 र म्यान अफ दि म्याचले 10,000 रुपियाँ प्राप्त गर्नेछन्। यो लीगको 14औं र 13औं स्थानमा रहने टीमको आउँदो वर्ष सञ्चालन हुने लीगमा क्रमशः 2 अङ्क र 1 अङ्क घटाइनेछ। लीगमा 5,80,00,000 रुपियाँ खर्च लाग्ने एन्फाले जनाएको छ। प्रतियोगितामा 14 वटा क्लबले खेल्दैछन्। यो लीगमा कुनै पनि टोली रेलिगेसनमा पर्ने छैनन्।
आउँदो असोज 13 गतेदेखि काठमाडौँमा शुरू हुने शहीद स्मारक ए डिभिजन लीगका लागि हंसराज एण्ड हुलास चन्दको पल्सर मोटरसाइकलले मुख्य प्रायोजन गर्ने भएको छ। मंगलबार आयोजित कार्यक्रममा एचएच बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छा र अखिल नेपाल फुटबल संघबाट बजार व्यवस्थापनको जिम्मेवारी पाएको रामसार मीडियाका प्रबन्ध निर्देशक राज हुमागाईबीच सम्झौता पत्रमा हस्ताक्षर भयो। सम्झौता अनुसार पल्सर आउँदो तीन वर्षसम्मका लागि त्यस लीगमा अनुबन्ध हुनेछ। सम्झौता रकम भने खुलाइएको छैन।
शहीद स्मारक ए डिभिजन लीगका लागि मनाङ मर्स्याङदी क्लबले नाइजेरियन प्रशिक्षक अयोडेजी तोपे फुजासँग सम्झौता गरेको छ। आउँदो 13 गतेदेखि हुने लीगका लागि सात पटकको च्याम्पियन मनाङले फुजासँग 6 महिनाको सम्झौता गरेको हो। यसअघि फुजासँग यो सिजनमा भएका मफसलका प्रतियोगिताका लागि पनि मनाङले सम्झौता गरेको थियो। मनाङले लीगका लागि उनीसँग सम्झौता गरेको मनाङका महासचिव कान्छा मुखिया गुरुङले जानकारी दिए। फुजा दोस्रो पटक नेपालको ए डिभिजन लीगमा प्रशिक्षक बन्न लागेका हुन्। यसअघि उनले सन् 2008 छिन्द्र क्लबमा प्रशिक्षणको जिम्मेवारी सम्हालेका थिए।
एसिया कप क्रिकेट प्रतियोगितामा एसोसिएट राष्ट्र हङकङले भारत विरूद्ध बहादुरी प्रदर्शन गरेको छ। गैराती सकिएको खेलमा 26 रनले पराजित भए पनि हङकङले अन्तिमसम्म भारत विरूद्ध प्रतिस्पर्धात्मक खेल खेलेको थियो। पहिले ब्याटिङ गरेको भारतले 50 ओभरमा 7 विकेटको क्षतिमा 285 रन बनाएको थियो। 286 रनको लक्ष्य पछ्याएको हङकङले 50 ओभरमा 8 विकेट गुमाउँदै 259 रन मात्र बनाउन सक्यो। हङकङका लागि ओपनर निजाकत खानले 92 रन र अंशुमान रथले 73 रन बनाए। बोलिङमा भारतका खलिल अहमेद र युजवेन्द्र चहालले 3-3 विकेट लिए। कुलदीप यादवले 2 विकेट हात पारे। त्यसअघि भारतका लागि शिखर धवनले 127 रनको योगदान गरे। बोलिङमा हङकङका किञ्चित शाहले 3 विकेट र इशान खानले 2 विकेट लिए। हारसँगै हङकङ बाहिरिएको छ भने समूह एबाट भारत र पाकिस्तान 1-1 खेल जित्दै सुपर 4 पुगेका छन्।
एसिया कप क्रिकेटमा 5 पटकको च्याम्पियन श्रीलंका समूह चरणबाटै बाहिरिएको छ। सोमबार राति भएको खेलमा कान्छो टेस्ट राष्ट्र अफगानिस्तानसँग 91 रनले पराजित भएसँगै श्रीलंका एसिया कपको सेमी फाइनल नपुग्दै बाहिरिएको हो। श्रीलंका पहिलो खेलमा बंगलादेशसँग 137 रनले पराजित भएको थियो। सोमबार रातिको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले 249 रन बनाएको थियो। 250 रनको लक्ष्य पछ्याएको श्रीलंका 41 ओभर 2 बलमा अल आउट हुँदै 158 रनमा समेटियो। अफगानिस्तानका रसिद खान, मुजिबुर रहमान, मोहम्मद नाबी र गुलाबदिन नाहिबले समान 2-2 विकेट लिए।
च्याम्पियन्स लीग फुटबलमा बार्सिलोनाले विजय शुरूआत गरेको छ। बार्सिलोनाका खेलाड़ी लियोनल मेस्सीको ह्याट्रिकको मद्दतले पीएसभी 4-0 गोल अन्तरले पराजित भएको हो। मेस्सीले मंगलबार रातिको खेलमा करियरकै 48 ह्याट्रिक गर्दा अर्को 1 गोल डिम्बेले गरेका थिए। बार्साका स्यामुअल उम्टी दोहोरो पहेलो कार्ड खाँदै मैदान बाहिरिएपछि 10 खेलाड़ीमा सीमित भए पनि कप्तान मेस्सीले ह्याट्रिक पूरा गरेका हुन्। समूह बीकै अर्को खेलमा इन्टर मिलानले टोटनहमलाई 2-1 हराएको छ।
च्याम्पियन्स लीग अन्तर्गतकै गएरातिकै अर्को खेलमा लिभरपुलले पीएसजीलाई 3-2 गोल अन्तरले पराजित गरेको छ। वैकल्पिक खेलाड़ी रोबेटो फिर्मिनोले अतिरिक्त समयमा गोल गरेपछि इंग्लिश क्लब लिभरपुलले फ्रेन्च क्लब पीएसजीलाई 3-2 पराजित गरेको हो। ड्यानियल स्टोरिज र जेम्स मिलरले गोल गर्दै लिभरपुललाई घरेलु मैदानमा 2-0 अग्रता दिलाएका थिए। तर थोमस मुनियर र केलियन एम्बापेले गोल गरेपछि पीएसजी खेलमा फर्किएको थियो। फिर्मिनोले दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्दै लिभरपुललाई जित दिलाएका हुन्। यस्तै समूह एको अर्को खेलमा एथलेटिको मड्रिडले मोनाकोलाई 2-1 स्तब्ध बनाउँदा बोरुसिया डटमनले क्लब वर्गलाई 1-0 पराजित गरेको छ। अहिले तपाईँ कार्यक्रम स्पोर्ट्स विक सुन्दै हुनुहुन्छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालो अनलाइन र मोबाइल एप्लिकेशनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम स्पोर्ट्स विकमा यतिन्जेल हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका गतिविधि प्रस्तुत गर्यौं। हप्ताभरिका खेलकुद गतिविधिपछि अब कार्यक्रमको मुख्य विषयतर्फ लागौं। 4 वर्षदेखि हुन नसकेको शहीद स्मारक ए डिभिजन फुटबल लीग आउँदो 13 गतेदेखि हुँदैछ। एन्फाको लीग कमिटीले 14 क्लब सहभागी बनाएर असोज 13 गतेदेखि 3 महिनासम्म ए डिभिजन लीग गर्न लागेको हो। तर यसपटकको लीगमा कुनै पनि टीम घटुवा नहुने अर्थात् रेलिगेसनमा नपर्ने व्यवस्था अखिल नेपाल फुटबल संघले गरेको छ। रेलिगेसनमा नपर्ने नियमले लीगको इज्जत नै समाप्त हुने भन्दै आलोचना पनि भइरहेको छ। तर एन्फाले भने बाध्यात्मक व्यवस्थाका कारण रेलिगेसन बिनाको यो लीग गर्न लागिएको जनाएको छ। ए डिभिजन लीग एन्फामा नयाँ नेतृत्वले गरेका सुधार र आउँदा योजना लगायतका विषयमा मैले एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पासँग कुराकानी गर्दैछु। शेर्पाजी, स्वागत छ यहाँलाई कार्यक्रम स्पोर्ट्स विकमा।
धन्यवाद उज्यालो एफएमलाई।
एकदमै परिवर्तनधारी समूह भनेर एकदम चुनाव अगाडि पनि प्रचार भएको थियो र तपाईँहरूले एजेन्डा पनि त्यही बोक्नु भएको थियो. एन्फामा निर्वाचित भएर पनि आउनुभयो, लामो समय पनि बितिसक्यो, के कस्तो चल्दैछ अहिले?
अब लामो समय त 3 महिना पनि भएको छैन, तर धेरै कार्यक्रमहरू हामीले गरिसकेका छौँ. जस्तै हिजो हामी निर्वाचनको बेलामा बोलेको कुराहरू रात दिन लागेर हामी गरिरहेका छौँ. जस्तै यो जबसम्म यो फुटबल सङ्घलाई पहिला त विधानै बलियो बनाउनु पर्ने छ. विधान मात्र बनाएर भएन, कार्य सञ्चालन नियमावली बनाउनु पर्नेछ, आर्थिक नियमावली बनाउनु पर्नेछ, विभिन्न कार्यविधिहरू बनाउनु पर्नेछ, र यो प्रदेश संरचना अनुसारको चाहिँ तपाईँको चाहिँ यो विधानलाई बनाउनु पर्ने भएको कारणले गर्दाखेरि हामी यो पहिला त फुटबल सङ्घलाई कानुनी रूपमा बलियो बनाउने कामहरू हामीले गरिरहेछौँ. दोस्रो कुरा, हामी आइसिएपछि हामीले अन्तर्मावि विद्यालय प्रतियोगिता हामी जतिसुकै प्रतिकूल अवस्थामा पनि हामीले गऱ्यौँ. ए डिभिजनको चाहिँ तपाईँको यो U18 ललित स्मृति कप पनि हामीले सफलतापूर्वक सम्पन्न गरिसकेका छौँ. अहिले हामी 90 रेफ्रीको चाहिँ राष्ट्रिय रेफ्रीहरूको तालिम पनि हाम्रो अस्तिदेखि सुरु भएको छ, त्यसको त्यो पनि चलिरहेछ. र महिलाहरूको चाहिँ पहिलो चरणको खेलहरू सम्पन्न भएर पहिलोपटक महिला राष्ट्रिय लिग पनि हामीले सिकेछौँ. र विदेशमा हामीले 5 महिला प्रतियोगितामा सहभागी हुँदैछौँ तुरुन्तै, त्यसको पनि तयारी हामीले सुरु गरिसकेका छौँ. र हामीले बोले अनुसारको हिजो यो टेक्निकल सेन्टर बनाउनुपर्छ भनेपछि फिफामा हामीले जुन बिजनेस प्लान पठायौँ त्यो बिजनेस प्लान अनुसारको चाहिँ रौतहटको चन्द्रनिगापुरमा चाहिँ महिला टेक्निकल सेन्टर पनि स्वीकृत भइसकेपछि अब हामी तुरुन्तै त्यसको निर्माणको काम पनि हामी सम्पन्न गर्न गइरहेछौँ.
तपाईँले यो अन्तिममा भनेको बुधाबाहेक त अरू त एन्फा धर्मर हुँदा पनि चलिरहेकै क्रियाकलाप भयो होइन? कर्मा छिरिङ शेर्पा आइसकेपछि चाहिँ ठ्याक्क एकदमै सबैले परिवर्तनको आभास हुने गरी चाहिँ केही कामको थालनी भएको छ कि छैन?
अब तपाईँ अहिले हामी कार्यनीतिहरू बनाउँदैछौँ, लङ टर्म र सर्ट टर्म प्रोग्राम बनाउँदैछौँ. अब काम गर्नलाई पहिले त नीति बनाउनु पर्ने हुन्छ, त्यसको चाहिँ रोड म्यापहरू बनाउनु पर्ने हुन्छ, काम कसरी सञ्चालन गर्ने, के गर्ने भन्ने विषयमा हामी अहिले प्रारम्भिक छलफलमा छौँ. प्रदेश 1-7 प्रदेशसम्म सम्पन्न भइसकेको छ. भोलि हामीले चाहिँ एबिसी डिभिजनको क्लबहरूसँग पनि त्यसको विषयमा छलफल गर्दैछौँ र त्यसलाई चाहिँ विधिवत रूपमा चाहिँ हामीले साधारण सभामा चाहिँ अनुमोदन गरिसकेपछि त्यसपछि हामी नयाँ जुन तपाईँको कार्यक्रमहरू चाहिँ हामीले चाहिँ हाम्रो कार्यक्रम जुन हामीले योजना बनाएको कार्यक्रमहरू चाहिँ हामी त्यो साधारण सभा मार्फत चाहिँ त्यो अनुमोदन गर्छौँ र त्यसपछि हामी नयाँ नयाँ कामहरू भएको छ. जस्तै महिला राष्ट्रिय लिग भयो, त्यो नयाँ काम हो, लिगै थिएन, महिला लिगै थिएन, अहिले लिग भएको छ. त्यसपछि गएर चाहिँ रौतहटको टेक्निकल सेन्टर तपाईँको चाहिँ 3 महिनामा एप्रुभ गरेर ल्याएको छ, त्यो एउटा नयाँ कसरी महिलाहरूको लागि अहिलेसम्म पहिलो नै कार्यक्रम चाहिँ हामीले गरिरहेछौँ. अब राष्ट्रिय लिगको चाहिँ अवधारणा हामी बनाइरहेछौँ, शहीद स्मारक लिग, राष्ट्रिय लिग, तपाईँ जिल्ला लिग कसरी सञ्चालन गर्ने भन्ने विषयमा हामी कामहरू गर्दैछौँ. वर्कहरू त्यसको लागि चाहिँ डिटेल वर्कआउट चाहिँ हामी गर्दैछौँ. त्यसले गर्दाखेरि चाहिँ हामी धेरै कामहरू चाहिँ अहिले चाहिँ गरिरहेछौँ. त्यसले गर्दाखेरि तपाईँहरूले एक्सन स्पिक लाउडर देन स्पिक भन्छ नि त, हामी त्यो काम चाहिँ होस् भन्ने छैन, हामी प्रचार प्रसारमा त्यति लागिरहेको छैनौँ र हामी काम चाहिँ गर्दैछौँ अहिलेसम्म.
यो एकछिन पछि सोधौँला भनेको प्रश्न, त्यो लिगको कुरा आइहाल्यो, लिगको बारेमा अलिकति त्यो आइरहेछ नि कुराहरू, जस्तै अब रेलिगेसन नहुने कुराहरू एन्फाले ठिक गरेन अथवा ठिक गर्यो भन्ने बहस छ नि, यसलाई चाहिँ कसरी लिनु भएको छ?
अब लिगमा रेलिगेसन हुँदैन यसपालि, यसले रेलिगेसन गर्ने हो भने अर्को साल मात्रै लिग हुन्छ. रेलिगेसन त्यो रेलिगेसन लिग किन 1 वर्षपछि हुन्छ भनेपछि त हामी आएको भर्खर बैशाख 22 गते, बैशाख 22 गते आइसिएपछि हामी बैशाख 24 गते हामीले लिग गर्ने भनेर निर्णय गरेका छौँ र त्यसको तयारीको लागि कम्तीमा पनि क्लबहरूलाई 1 वर्षको टाइम चाहिन्छ. तर हामीले 1 वर्षपछि पनि रेलिगेसन हुने लिग खेल्ने र अहिले चाहिँ वार्म अप लिग अझ नेपालमा फुटबलको माहौल सिर्जना गर्ने हिसाबले चाहिँ हामीले गरेछौँ. त्यसमा हामीले चाहिँ कसरीखेरि क्लबहरूले सहमति किन भन्दाखेरि, किन फुटबलको माहौल सिर्जना गर्ने भन्दाखेरि, अहिले 5 भन्दा बढी क्लबसँग चाहिँ खेलाडी नै छैन, विगत 4 वर्षदेखि लिग नभएको अवस्था छ. कसको कारणले भएन, के कारणले भएन भन्दा भने खेलाडीहरूको अभाव छ अहिले. अब 9 क्लबले यसपालि नै तुरुन्तै लिग भन्ने कुरा त त्यो जिल्लामा म पसलमा गरेको टुर्नामेन्ट जस्तो होइन नि. लिग भनेको त कुनै पनि क्लबलाई लिग गर्ने हो भने बिफोर एनअली प्रोग्राम चाहिँ एनाउन्स हुन्छ एक वर्ष अगाडि थाहा हुनुपर्छ
तर लिगको मजा त त्यही हो नि होइन बढुवा हुने घटुवा हुने त्यो मजा त नपाइने भयो नि त होइन
मजा तपाईँले मजा पाउँछै पाउँदैन यो संक्रमणकालीन अवस्थालाई हामी छिर्नुपर्छ तपाईँलाई थाहा छ नेपालमा पनि एउटा द्वन्द्व व्यवस्थापन गर्नको लागि चाहिँ तपाईँको माओवादीहरूलाई पनि तपाईँको चाहिँ सिधै निर्वाचितै नभए पनि 84-85 जनालाई सांसद बनाएर तपाईँको पार्लियामेन्ट व्यवस्थालाई चाहिँ पुनर्स्ट्रक्चर गरेर नयाँ सुरुवात गरेको छ
त्यसले
गर्दा अन्तिम समय यो संक्रमणकालीन अवस्थालाई हामीले चाहिँ एकदमै राम्रो भएको हुन्छ फेरि प्रश्न सोध्ला व्यावसायिक भएन भन्ला भरे प्रश्न सोध्ला फेरि चाहिँ पूर्ण व्यावसायिक भएन भन्ला यो सबै चिज गर्नको लागि टाइम लाग्छ तपाईँको एक दिनमा संसार बन्ने हो भने एक महिनामा संसार बनाउने हो भने किन नबनाएको त अहिलेसम्मको साथीहरूले
भनेको 4 वर्षदेखि लिग हुन सकेको थिएन अब घोषणा गर्यौं गर्नु नै ठूलो कुरा हो भन्ने भयो अब
गर्ने ठूलो कुरा होइन यो लिगबाट के फाइदा हुन्छ भनेखेरि एउटा त नयाँ खेलाडीहरू उत्पादन हुन्छ 14 क्लबले लिग खेल्दाखेरि मोर देन 500 प्लेयर चाहिँ नयाँ उत्पादन हुन्छ त्यसरी हामीले फागुनमा फेरि बी डिभिजन सी डिभिजन गर्छौँ त्यहाँबाट पनि प्रशस्त खेलाडीहरू उत्पादन हुन्छ र यो साल हामीले चाहिँ यो काम गरिसकेपछि नेक्स्ट इयरको चाहिँ पनि हामीले चाहिँ यो लिग सुरु हुनुभन्दा अगाडि नेक्स्ट इयरको चाहिँ लिगको पनि हामीले डेट डिक्लेयर गरेर चाहिँ अगाडि बढ्छौँ यो क्लबहरूसँग सहमति भएको कुरा हो किन भन्दाखेरि पहिले माहौलै छैन लिगको कुरा गरेर हुन्छ भने व्यवसाय फुटबलको माहौलै छैन व्यवसायिक कुरा गरेर हुन्छ फुटबलको व्यवसायिक माहौलै छैन अनि त्यो पूर्ण व्यवसायको कुरा गरेर हुन्छ त भने पहिले माहौल सिर्जना गर्नुपर्छ फुटबलको विकासको अब सुरुवात चाहिँ जेरोबाट सुरु हुने हो जेरोबाट सुरु हुँदाखेरि चाहिँ तपाईँको चाहिँ व्यवसायिक हुन सक्दैन र लिग हामीले फिफा र एएफसीसँग पनि हामीले चाहिँ यो नेपालको परिस्थिति यस्तो छ तपाईँलाई इक्जाम्पल्स म दिन्छु ल ठिक छ हामीले लिग गऱ्यौँ फेरि 9 क्लबले भाग लिएन भने फेरि त्यसको आरोप पनि हामीले नै लाग्ने होला होइन 9 क्लब होइन त्यो पनि हामीले नै लाग्ने होइन त्योभन्दा त अहिले 14 क्लबले खेलेर चाहिँ डेलिगेसन नहुने त बेस्ट हो नि धेरै खेलाडीहरूले खेल्ने हो त्यसले गर्दाखेरि क्लबहरूले सहमति गराउन सक्नु ठुलो कुरा हो क्लबहरू पनि विगत 4-5 वर्षदेखि तपाईँको चाहिँ अवस्था नाजुक अवस्थामा बसिरहेछ जर्जर अवस्थामा बसिरहेछ उनीहरूसँग खेलाडी छैन खेलाडी अहिले प्रोडक्सनको टाइम हो यो भनेको त्यसले गर्दाखेरि चाहिँ तपाईँहरूले के सोच्नु पर्यो भन्दाखेरि ल हामीले ल लिग रेलिगेसन नहुने बाहेक हामीसँग के आरोप छ त ल भन्नुहोस् त यो त कसरी देशको परिस्थितिले गराएको हो विगतमा बसेको साथीहरूको कारणले गर्दाखेरि यो काम भएको हो र जसले हिजो चाहिँ यो माहौल सिर्जना गरे ती साथीहरूले यो आरोप लगाउन सक्छ त अहिले
यही आरोपलाई अब चिर्ने र यही गलत कामलाई सुधार गर्ने भनेर तपाईँ भएको अब त्यो एजेन्डातिर जाउँ अब हुन त अघि तपाईँले भन्नुभयो एकै दिनमा संसार चेन्ज हुने भयो आजसम्म किन भएन भनेर तर तपाईँहरूले चाहिँ केही अल्पकालीन दीर्घकालीन योजनाहरू चाहिँ चुनाव अगाडि राख्नु भएको थियो र आर्थिक नियमावली बनाउने खेलाडी तथा हेरी फ्री नियमावली चाँडै नै बनाउने भन्नुभएको थियो एन्फा सुधारको एकदमै पहिलो काम भनेको आर्थिक नियमावली बनाएर यहाँको आर्थिक लथालिङ्ग जुन अवस्था छ त्यसलाई सुधार्नु भन्नुभएको थियो आर्थिक नियमावलीको कुरो के भइरहेको छ 3 महिना त भइसक्यो तपाईँहरूले 3 महिनामा गरौँ
यहाँ सुन्नुहोस् हामी वैशाख 22 गते निर्वाचित भयो 24 गते हामीले आर्थिक नियमावली हामीले समितिहरू त्यही दिन बनायौँ अहिले आर्थिक नियमावली चाहिँ हामीले सम्पन्न बनाइसकेको अवस्था छ तर हामीले साउन 30 गते हामीले चाहिँ विधिवत रूपमा अनुमोदन गर्नलाई पनि टाइम चाहियो नि कार्य समितिको बैठक राखेर 45 दिनपछि विशेष साधन सभा बोलाउनु मिल्छ त्यसले गर्दाखेरि हामीले 45 दिन चाहिँ विधान अनुसारै हामीले चाहिँ तपाईँको चाहिँ नियम कानुन कुरा गर्ने अनि त्यसपछि गएर विधानलाई मिचेर त काम गर्न सकिँदैन अब मैले र मैले चाहेको भए त 15 दिनमा पनि विधान चाहिँ तपाईँ अनुमोदन गर्न सक्थ्यो होइन होइन मेरो व्यक्तिगत कुरा गर्ने हो भने तर विधि र विधान अनुसार जाँदाखेरि त नियमावली बनिसक्यो नियमावली बनिसकेपछि कार्य समितिबाट अनुमोदन गर्नु पर्यो अनुमोदन गरिसकेका छ अनि विधानको मस्यौदा पनि अनुमोदन गरिसकेका छ तर अनुमोदन गरेको 45 डेज त कुर्नुपर्ने भयो नि त हामीलाई 45 कुर्दाखेरि कहाँ पुग्यो भन्दाखेरि साउन 30 गते पुग्यो
के छन् मुख्य आर्थिक नियमावली अब हामीलाई सुन्नेहरूलाई त चासो हुन्छ नि एन्फा सुधारको ठूलो एजेन्डाको रूपमा त्यो सार्नु भएको थियो कस्तो प्रावधानहरू
आर्थिक नियमावलीमा प्रष्ट छ आर्थिक नियमावली तपाईँको चाहिँ हुन त अब चाहिँ अरू संसारको अरू सङ्घ संस्थामा चलेको प्र्याक्टिस अनुसारै हुन्छ तर फुटबल सङ्घको आर्थिक नियमावलीमा चाहिँ 3 विशेष गरिकन 3 कुराहरू चाहिँ त्यसमा चाहिँ स्पष्टसँग चाहिँ हामीले चाहिँ अलिकता व्याख्या गरेका छौँ त्यो भनेको के हो भन्दाखेरि बजेट फाइनेन्स कमिटी हुन्छ, फाइनेन्स कमिटीले बजेट निर्माण गर्छ, फाइनेन्स कमिटीको डिसिजन बेगर तपाईँको चाहिँ कुनै पनि पदाधिकारीले चाहँदैमा बजेटमा परिवर्तन हुँदैन है। त्यो रेकमेन्डेसनको आधारमा कार्य समितिले अनुमोदन गर्छ, कार्य समितिले अनुमोदन गरेको बजेटलाई तपाईँको चाहिँ कार्य समिति अथवा चाहिँ सचिवालयले चाहिँ नियमित खर्चहरूको व्यवस्थापन गर्छ, र सचिवालयले गरेको खर्चहरूलाई चाहिँ व्यवस्थित छ कि छैन भनेर फेरि त्यसलाई नियमन गर्ने संस्था भनेको अडिट एन्ड कम्प्लायन कमिटी भनेर चाहिँ हामीले बनाएको छौँ। अडिट एन्ड कम्प्लायन कमिटीले खर्चहरू व्यवस्थित भएको छैन, नियमित भएको छैन, नियमअनुसार भएको छैन भन्ने कुराहरू पनि उहाँहरूले नियमन गर्छ, र निर्माण सामग्रीहरूको सम्बन्धमा चाहिँ नेपाल सरकारको नियमअनुसार चाहिँ हामी 20 लाखभन्दा मुनिको कोटेसनबाट 20 लाखभन्दा माथि चाहिँ टेन्डरमा जान्छौँ। टेन्डरमा जाँदाखेरि चाहिँ हामीले चाहिँ त्यसमा चाहिँ कम्पनीहरूको चाहिँ कस्तो जस्तै अब भवन बनाउनु पर्यो भने त्यसको एक्सपर्टिजहरूसँग चाहिँ हामी छलफल गर्छौँ, र त्यहाँ कन्सल्टेन्सीहरूसँग चाहिँ हामीले छलफल गरेर इस्टिमेट गरेर त्यसको लामो प्रोसेस छ, त्यही प्रोसेस अनुसार चाहिँ हामी चाहिँ हामी काम गर्छौँ। त्यसले गर्दाखेरि यी आर्थिक नियमावलीले चाहिँ के कुराहरू गर्दैछ भन्दाखेरि खर्चको हरेक कुराहरू जस्तै भोलि चाहिँ तपाईँको चाहिँ भत्ता दिनुपर्ने भयो भने भत्ताको पनि व्यवस्थाको लागि फेरि भत्ताको लागि कार्यविधिहरूमा स्पष्टसँग आर्थिक नियमावली अन्तर्गत पनि कार्यविधिहरू बन्छ। फेरि
तपाईँले भत्ताको कुरा गरिहाल्नुभयो, निर्वाचित भएको दिनै त्यो पार्टी प्यालेसमा तपाईँले पत्रकार सम्मेलन गर्दा निर्वाचित भइसकेपछि घाइते अशक्तता भएका खेलाडीहरू त्यसै गरी खेलाडीको बिमाको कुरामा एकदमै उत्साहजनक कुरा गर्नुभएको थियो, त्यो चाहिँ कार्यान्वयनमा के भइरहेको छ?
अब हामी आइसकेपछि 3 जना खेलाडीहरूको अपरेसन हामीले गरेका छौँ, उपचार गरिसकेका छौँ, र इन्सुरेन्सको विषयमा हामी इन्सुरेन्स कम्पनीहरूसँग चाहिँ अहिले कुरा भइरहेछ, र इन्सुरेन्सको पोलिसीको विषयमा अब चाहिँ इन्सुरेन्स हामी फुटबल सङ्घले मात्र गरेर हुँदैन, क्लबहरूले पनि इन्सुरेन्सको पोलिसीहरू चाहिँ फलोअप गर्नुपर्छ। त्यसले गर्दाखेरि क्लबहरूसँग चाहिँ हामीले यो खेलाडी स्तर निर्धारण नियम अहिले बनिरहेछ, खेलाडीहरूको चाहिँ स्तर छुट्याउने, स्तर मात्र छुट्याउने होइन खेलाडीहरूको इन्सुरेन्सको कुराहरू, क्लबहरू र क्लब र खेलाडी बीचको चाहिँ एग्रिमेन्ट कसरी गर्ने त्यसको विषयमा खेलाडी स्तर नियमावली पनि बन्दैछ, हाम्रो उपेन्द्र मानसिंहजीको संयोजकतामा त्यो पनि बन्दैछ। त्यसले गर्दाखेरि चाहिँ इन्सुरेन्सको पोलिसीको विषयमा चाहिँ त्यसले निर्धारण गर्छ। अहिले हामीले तत्काल के निर्णय गरेछ भन्दाखेरि राष्ट्रिय खेलाडीको चाहिँ हकमा चाहिँ पूर्ण उपचार हामीले गर्ने, राष्ट्रिय खेलाडीले राष्ट्रिय खेल को प्रशिक्षणको दौरान र खेलको दौरान चाहिँ बिरामी भएको ठाउँमा चाहिँ हामीले पूर्ण उपचार गर्ने, त्यसपछि गएर क्लबबाट खेलेको अवस्थामा छ भने क्लबले 50% हामीले 50% भन्ने कुराहरू गरिरहेछौँ, र यसको विषयमा चाहिँ यो इन्सुरेन्स पोलिसी आइसकेपछि टोटल गाइडेड हुन्छ। जस्तै तपाईँ हेर्नुहोस् न, अब पहिले विधान बनाउनु पर्यो, विधानै नबनेको अवस्था छ, विधान बनेपछि आर्थिक नियमावली बनाउनु पर्ने अवस्था छ, त्यो आर्थिक नियमावली बनाइसकेपछि अनि त्यसपछि गएर सुविधाको कुराहरू हुन्छ नि त। जस्तै मैले खेलाडीको तलबको वृद्धिको कुरा गरिरहेछु, अहिले हजुरहरूले मैले मन लागि बोलेर त भएन नि, भोलि आर्थिक नियमावलीले गाइड गरेको आधारमा हामीले बढाउने हो, रेफ्रीहरूको तलब त्यसरी बढाउने हो, इन्सुरेन्स पोलिसी त्यो आर्थिक नियमावलीको बेसमा बसेर कार्यान्वयन गर्ने हो। त्यसले गर्दाखेरि कुनै पनि चिज स्टेप बाई स्टेप गर्नुपर्छ, सबै चिज एकैचोटि गर्ने भए त अनि त गाह्रो हुन्छ नि त, नियमअनुसार पनि हुँदैन नि सबै चिज गर्दाखेरि।
तपाईँहरूको अर्को एजेन्डा अखिल नेपाल फुटबल संघलाई संघीयतामा लैजाने थियो, सातवटी प्रदेशबाट एकदमै हेरेर बस्नु भएको छ, 753 स्थानीय तहमा एन्फाको उपस्थिति कहिलेसम्म होला भनेर बस्नु भएको छ, त्यो पनि प्रक्रियामा छ कि अथवा त्यो फेरि अन्यलमै छ कि?
यसमा विधान मसौदामा संघीय संरचना अनुसार हामीले प्रत्येक प्रदेशमा चाहिँ 13 जना कार्य समितिको निर्वाचन हुन्छ, त्यसपछि जिल्ला संघ हुन्छ, जिल्ला संघ अन्तर्गत चाहिँ आवश्यक स्थानीय पालिका समितिहरू पनि गठन गर्न सकिन्छ, त्यतिकै गठन गर्ने होइन कि, हाम्रो चाहिँ फेरि क्राइटेरिया हुन्छ, त्यतिकै जिल्ला संघ गठन गर्ने होइन, अब हामीले 77 जिल्ला संघ गठन गर्ने पनि हामीले चाहिँ त्यो विधानमा चाहिँ मसौदा गरिरहेका छौँ। त्यसले गर्दाखेरि यो विधान आइसकेपछि फेरि क्राइटेरिया बन्छ, यसमा चाहिँ अब्जर्भर मेम्बर हुन्छ कि, अनि त्यसपछि गएर चाहिँ पर्यवेक्षक मेम्बर हुन्, पहिले त तपाईँको त्यहाँ फुटबल ग्राउन्ड छ कि छैन, लिग गर्नु पर्यो, लिग गर्नलाई एटलिस्ट दुईटा ग्राउन्ड त चाहियो एउटा जिल्लामा, त्यसपछि गएर त्यहाँ नकआउट टुर्नामेन्ट रेगुलर हुन्छ हुँदैन, त्यसपछि 6 क्लब चाहिँ त्यहाँ सस्टेन हुन सक्ने आर्थिक स्थिति छ कि छैन त्यो जिल्लामा, त्यो कुराहरूदेखि लिएर विद्यालयहरूको प्रतियोगिता गर्न सक्ने अवस्था छ कि छैन, यी सबै कुराहरू रेगुलर प्रशिक्षण गर्न सक्ने वातावरण छ कि छैन, त्यो प्रशिक्षणको लागि चाहिँ विद्यार्थीहरूको खेलाडीहरूको सङ्ख्या पुग्छ कि पुग्दैन भन्ने कुराहरू चाहिँ हामीले चाहिँ अध्ययन गर्नुपर्छ। त्यसपछि हामीले 77 जिल्लामा चाहिँ हामीले चाहिँ अहिलेसम्म त 45 जिल्ला मात्रै व्यवस्था छ विधानमा, अब 77 जिल्लामा मात्र होइन कि पालिका नगरपालिका स्तरमा पनि जान सक्ने हामीले चाहिँ बाटोहरू खोल्दैछौँ।
अब तपाईँलाई पो थाहा छ विधान नभइकन काम गर्न गाह्रो छ भनेर, जसले चाहिँ तपाईँलाई परिवर्तनधारी समूहले जित्यो भनेर एकदम फ्याक्ट देखिने गरी परिवर्तन कहिले आउला भनेर एकदमै आशा गरेर बस्नु भएको छ, ठ्याक्कै त्यो एन्फा ओहो पहिला त्यस्तो एन्फा थियो अहिले यस्तो भएछ भनेर कहिलेदेखि देख्न पाइएला त?
अब हेर्नेले चाहिँ हेर्न पाइन्छ, हेरिरहेको पनि छन्, अब हेर्दै नहेर्ने आँखा चिम्लेर देखे पनि नदेखेको जस्ने गर्नेहरूले त त्यो कुरा जहिले पनि उठाइरहेछन्, त्यसले गर्दाखेरि जो जसले हेरेछ जो जसले न्याय लिएर हेरेछ तिनीहरूले अहिलेसम्म म जहाँ गएको छु एकदम पोजिटिभ मेसेज गइरहेछ। हामीले तपाईँको 7 प्रदेशको भेला गरौँ, होइन उपलब्धि भनेको त अहिले छलफल पनि उपलब्धि भयो नि, हिजो छलफल थिएन छलफल गरियो, अब कसरी जाने भन्ने विषयमा हामीले छलफल गरियो, अब हामीले जिल्लाको साथीहरूलाई इम्पावर गरिरहेछौँ, वडामा तपाईँको बजेट क्लब जस्तै जिल्लाको सदस्य क्लबहरूको लागि वडामा बजेट छुटाउन लाउनु पर्यो, तपाईँको जिल्ला फुटबल संघलाई चाहिँ नगरपालिकामा हुन्छ कि गाउँपालिकाबाट चाहिँ आर्थिक सहयोगको लागि बजेट छुटाउन लाउनु पर्यो, वार्षिक कार्यक्रम जिल्लाहरूले चाहिँ अब चाहिँ बनाउनु पर्यो, वार्षिक आर्थिक साधन सभा गर्नु पर्यो भनेर हामी इम्पावर गर्दैछौँ। त्यसपछि गएर हामीले प्रदेश सरकार त्यहाँको स्थानीय सरकारका मेयरहरूलाई हामीले भेटेको छौँ, मेयरहरूले तपाईँको चाहिँ पूर्वाधार निर्माणको लागि बजेट छुटाइरहेछ, हामी म जहाँ गएँ त्यहाँ चाहिँ मैले मेयरदेखि लिएर प्रदेश प्रमुख सबैलाई भेटिरहेछौँ, र प्रदेश प्रमुखले 5 प्रदेशमा अहिले 111 फुटबल ग्राउन्डको लागि बजेट छुट्याएको छ, प्रदेश नम्बर 4 85 स्थानीय निकायमा चाहिँ पूर्वाधार बनाउनको लागि चाहिँ नीतिगत रूपमा पारित भएर चाहिँ अब नगरपालिका र गाउँपालिकासँग सम्झौता गर्ने क्रममा छ। यो कस्तो के अरे, हामीले घचघचाउनु पर्यो नि त, यो हामी प्रदेशमा त्यतिको घुम्न गएको होइन नि, प्रदेशको जिल्लाका साथीहरूलाई इम्पावर गर्ने हिसाबले अब हामी यसरी छौँ है, केन्द्रको मुखमा त ताकेर हुँदैन, अब इन्डिपेन्डेन्ट हुनुपर्छ, सस्टेनेबल हुनुपर्छ, किन सस्टेनेबल हुन सक्ने अहिले आधार छ भन्दाखेरि हामीसँग स्थानीय सरकार छ, हामीसँग प्रदेश सरकार छ, हामीसँग केन्द्र सरकार छ, त्यसले गर्दाखेरि हामीले तिनीहरूसँग चाहिँ सहकार्य गरेर गयो भने हामी केन्द्रबाट आउने फिफाबाट आउने बजेट पनि त्यसको लागि चाहिँ सरप्लस हुन्छ, र त्यहाँ पनि तपाईँको चाहिँ स्थानीय स्तरको चाहिँ सरकारले चाहिँ हामीलाई चाहिँ भौतिक पूर्वाधारमा हामीले महत्त्वपूर्ण सहयोग गर्न सक्छ भन्ने हिसाबले चाहिँ हामीले 7 प्रदेशमा गएर अहिले चाहिँ साथीहरूले चाहिँ अलिकति जुन एवेरनेस गर्ने काम गरेछौँ, ग्रासरुटको प्रोग्राम कसरी सञ्चालन गर्ने, अब हाम्रो कार्यनीति के हो, जस्तै मेरो कार्यनीति फुटबलसँगको कार्यनीति छ अध्यक्षले अहिले प्रस्तुत गर्दै गइरहेछौँ, र हाम्रो मुख्य उद्देश्य के भने 1 5 ड्राइभिङ फोर्स र 25 एक्सन प्लान छ हाम्रो, त्यसको आधारमा चाहिँ अब फुटबलसँग चल्छ भनेर चाहिँ हामीले चाहिँ जुनसुकै नियम जुनसुकै कार्यक्रमहरू बनाउँदाखेरि पनि त्यसको बेसमा चाहिँ अब बनाउनुपर्छ भनेर चाहिँ हामीले सबैलाई प्रशिक्षित गर्यौँ, र ग्रासरुट विशेष गरिकन ग्रासरुट घर बनाउनलाई जग बलियो हुनुपर्छ भने जस्तै अब ग्रासरुट लेभलको फुटबलको कार्यक्रमलाई 45 जिल्लामा चाहिँ भदौ 27 चिल्ड्रेन डेमा चाहिँ एकैचोटि ओपनिङ गरेर नेपाली फुटबलको नयाँ सञ्चार ल्याउनुपर्छ भनेर हामी लागिरहेछौँ।
तर बाहिर बसेर हामी जति औँला उठाउँदा सजिलो हुन्छ, पदमा बसेर काम गर्न त त्यत्तिकै गाह्रो फिल गर्नुभयो होला होइन?
एउटा मैले अस्ति निर्वाचित हुँदाखेरि नै मैले च्यालेन्ज म एउटा भारी बोक्नलाई आएको मान्छे हो र मसँग गर्ने बाहेक अर्को विकल्प छैन, मैले चाहिँ यो कारणले भएन ऊ कारणले भएन भन्ने ठाउँ मसँग छैन, गर्ने बाहेक अर्को विकल्प मसँग छैन, यदि गर्न सकेन भने चाहिँ मैले छोड्नुपर्छ, त्यसले गर्दाखेरि गाह्रो छ किनभने जिरो अवस्थामा छ, तपाईँलाई थाहा छ विगत 22 नेपाली फुटबलमा जुन किसिमको गतिविधि छ त्यो हामीले चाहिँ त्यो परिवर्तन गर्छौँ भनेर आएको छौँ, तर परिवर्तनको सङ्केत चाहिँ देखा परेको छ होइन, तर मैले तपाईँलाई भने जसले साँच्चीकै हेर्छ त्यसले चाहिँ देखिन्छ, इमान्दारीको साथ जज गर्नेले हामीमाथि जज गर्छ, र जसले तपाईँको पट्टी लगाएर हेर्छन् जसले देखे पनि नदेखेको जस्तो गर्छन् त्यसले कसो नै जहिले पनि गुनासो गर्छन्।
मैले बिगारिन मात्रै भनेर पन्चिने अवस्था त छैन नि त, सुधार त एकदमै आवश्यक छ नि होइन, यो पदमा पुगिसकेपछि त मैले बिगारिन त्यसैले म राम्रो छु भन्न त अवस्था छैन नि है
एउटा कुरा म के नगर्ने भनेर आएको छैन नि त मैले बिगानेन भन्ने होइन म गर्छु भनेर आइरहेछु गरिरहेछु क्या तपाईँको मैले तपाईँलाई भने पटक पटक गर्ने बाहेक मसँग विकल्प छैन भनिरहेछु
अर्को कुरा मैले पूर्व अध्यक्षसँग पनि कुरा गरेको थिएँ यहाँ धेरै देशले एकदमै 20 वर्षका 25 वर्षका लङ टर्म प्लान बनाउँछन् कि केही देशको त सुनिहाल्नु भयो होला हामी 2040 विश्वकप खेल्छौँ 44 जित्छौँ यस्तो यस्तो खालको लङ टर्म प्लानहरू बनाएका छन् हामीले चाहिँ कहिले बनाउने होला ओहो एन्फाले पनि यत्रो दीर्घकालीन प्लान बनाएछ फलानु मितिमा हामी एसिया कप जित्छौँ अथवा खेल्छौँ फलानु मितिसम्म चाहिँ हाम्रो यो उद्देश्य भनी चाहिँ हामीले कहिले सुन्न पाउँछौँ होला
अब यो यो एउटा कुरा होइन फुटबल सङ्घको अध्यक्षको हैसियतले मात्रै प्लानिङ बनाएर हुँदैन जस्तै
नेतृत्वमा
तपाईँ विभिन्न सङ्घ संस्थाले चाहिँ कुन सालमा के भनेर बोलेका छन् तर त्यो चाहिँ कस्तो भन्दाखेरि त्यो सङ्घको नेतृत्वले मात्र बोलेर हुँदैन जस्तै मैले 2000 तपाईँको 20 म एसिया कप खेल्छु भनेर हुँदैन त्यसको लागि फुटबल भनेको त्यो 11 मात्र खेल्ने होइन 11 पछाडि फुटबल सङ्घ छ फुटबल सङ्घको वारिपरि क्लबहरू छन् जिल्लाहरू छन् राष्ट्रिय खेलकुद परिषद छन् नेपाल सरकार छन् स्थानीय सरकार छन् प्रदेश सरकार छन् मैले यो किन भन्न खोजेको भन्दाखेरि हामीसँग तपाईँको चाहिँ ल ठिकै छ 2025 पुग्नको लागि त यी सबै स्टेक होल्डरहरूको त कार्यक्रम हुनु पर्यो नि त सबै स्टेक होल्डरको कार्यक्रम समन्वयमा हुनु पर्यो त्यसले गर्दाखेरि हामी के गर्दैछौँ भन्दाखेरि अहिले हामीले कार्यनीति पास गर्दैछौँ त्यो कार्यनीति पास भइसकेपछि हामीले नेपाल सरकारका सम्बन्धित निकायहरूमा हामी त्यो प्रेजेन्टेसन गर्छौँ त्यो हाम्रो कार्यक्रम प्रेजेन्टेसन गर्छौँ बजेटको प्रेजेन्टेसन गर्छौँ त्यसपछि गएर तपाईँको स्टेक होल्डरहरूको चाहिँ रेस्पोन्स हामी हेर्छौँ तिनीहरूको चाहिँ लगानी गर्ने त लगानी नगरिकन त फल त आउँला जस्तो लाग्दैन व्यापार गर्नु पऱ्यो पनि जति हाल्यो त्यसको आधारमा चाहिँ फाइदा हुने हो त्यसले गर्दाखेरि काम गर्दाखेरि पनि जति गर्यो त्यसको प्रतिफल आउने हो त्यसले गर्दाखेरि चाहिँ यो फुटबलमा चाहिँ एसिया कप वर्ल्ड कप भन्दाखेरि चाहिँ राष्ट्रियकै तपाईँको चाहिँ समग्रको चाहिँ ट्युनिङ मिल्नुपर्छ समन्वय हुनुपर्छ जस्तै ग्रासरुट लेभलको कार्यक्रममा स्थानीय सरकारहरूको के भूमिका हुने होइन हामी त्यसको चाहिँ कार्यक्रम त हामी बनाउन सक्छौँ कार्यक्रम त बनाउन सक्छौँ त्यसपछि गएर त्यो विद्यालयहरूको के भूमिका हुन्छ प्रदेश सरकारको के भूमिका हुन्छ प्रदेश सरकारमा कस्तो किसिमको संरचनाहरू चाहिन्छ होइन यहाँ केन्द्रीय स्तरमा चाहिँ कस्तो किसिमको संरचनाहरू चाहिन्छ यी सबै कुराहरू चाहिँ मापदण्ड हो त्यति मात्र होइन हामीले ग्रासरुट लेभलको चाहिँ फुटबलको विकास व्यवस्थित हुनु पर्यो त्यसमा गार्जेन इन्भल्भ हुनु पर्यो के अरे लोकल गभर्मेन्ट इन्भल्भ हुनु पर्यो प्रदेश लेभलको कार्यक्रममा प्रदेशको इन्भल्भ हुनु पर्यो फुटबल सङ्घको प्रदेश स्तरीय कार्यक्रमहरू इन्भल्भ हुनु पर्यो अनि मात्रै तपाईँको चाहिँ एउटा चाहिँ मैले भने जस्तै तपाईँले भने जस्तै यति वर्षमा यति जस्तै जापानले अहिले 20 वर्षमा वर्ल्ड कप जित्ने टार्गेट राखेको छ उनीहरूले थाहा 400 कर्मचारी राखेछ 24 त वकिल मात्र राखेछ मोर देन 300 त तपाईँको चाहिँ टेक्निकल मान्छे एक्सपर्ट टेक्निकल मात्रै रेगुलर तपाईँ जब गरेर राखेछ त्यसपछि आउटसोर्सिङ छ तपाईँको चाहिँ स्थानीय लेभलको चाहिँ कर्म काम गर्ने मान्छेहरू छ त्यसले गर्दाखेरि मैले भनेको के भन्दाखेरि यो राष्ट्रिय टिमले तपाईँको वर्ल्ड कप जित्ने एसिया कप जित्यो भनेको त सबैको इन्भल्भमेन्ट चाहियो गभर्मेन्टको बजेट चाहियो भौतिक पूर्वाधारमा लगानी चाहियो त्यसपछि गएर लोकल बजेट तपाईँको 20 लाख अन्तिम ब्यालेन्स हो त्यो पनि झिकेर खर्च गरेको अवस्था छ तर पनि हामीले यस्तो अवस्थामा पनि 2 फुटबलको माहौल त सिर्जना गर्यो नि
हो यही कुरा तपाईँबाट सुधारको अपेक्षा गरेको हामी कार्यक्रमको अन्त्यमा छौँ अन्त्यमा चाहिँ हामीलाई सुनिरहनु भएकाहरूलाई तपाईँलाई केही भन्नु छ तपाईँले केही भन्नु छ
उज्यालो नेटवर्कबाट सुनिराख्नु भएको सबै तमाम फुटबललाई माया गर्ने साथीहरूलाई म के भन्न चाहन्छु भन्दाखेरि फुटबल सङ्घलाई जसरी हिजो हामीले कमिटमेन्ट गरेको थियौँ 3 महिनाभन्दा 4-5 अलिक बढी होला त्यो अवधिमा हामीले कानुनी रूपमा फुटबल बलियो हुन्छौँ त्यसपछि हामीले लङ टर्म र सर्ट टर्म प्रोग्रामहरू हामी बनाउँदैछौँ त्यसको पनि हामी सार्वजनिक गर्ने विदेशबाट आउनेदेखि लिएर नेपाल सरकारले गर्ने सबै सहयोगहरूको पनि सार्वजनिक गर्नेछौँ त्यसैले नेपाली फुटबलको विकासको लागि यो हाम्रो उज्यालो नेटवर्क सुनिराख्नु भएको सबै शुभचिन्तकहरू खेलाडीहरू प्रशिक्षकहरूलाई म के फुटबल सङ्घको अध्यक्षले के अनुरोध गर्न चाहन्छु भन्दाखेरि फुटबलको विकासको लागि अहिले स्थानीय सरकार आएको छ र प्रदेश सरकार आएको छ तपाईँहरूको सरकारलाई चाहिँ भौतिक पूर्वाधार निर्माणको लागि गजगजायो भने फुटबल सङ्घलाई चाहिँ तपाईँको चाहिँ स्थानीय लेभलदेखि केन्द्र लेभलसम्म चाहिँ फुटबलको विकास गर्नको लागि सजिलो हुनेछन्। किनभन्दाखेरि अहिले हेर्नुहोस् हामीसँग रङ्गशाला छैन, हामीसँग खेल खेल्ने मैदान छैन, तर पनि हामीले चाहिँ अहिले चाहिँ अब आउने असोज 13 गतिदेखि लिग गर्दैछौँ, तर पनि धेरैले टिकट टिप्पणी गरेछन्, लिग हामी जसरी पनि लिग गर्छौँ भनेर लागिरहेछौँ र गरेर पनि देखाउँछौँ र नेपाली फुटबलको विकासको लागि हामी निरन्तर रूपले जसरी अहिलेसम्म लागिरहेछ 4 वर्षसम्म चाहिँ निरन्तर रूपमा लागेर नेपाली फुटबलको सेप अब कता जान लाग्यो भने सेप चाहिँ हामी बनाउँछौँ भन्ने चाहिँ हाम्रो प्रतिबद्धता छ। धन्यवाद।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पासँगको कुराकानीसँगै हामी कार्यक्रम स्पोर्ट्स विकको अन्त्यतिर आइपुगेका छौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र मोबाइल एप्लिकेशनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम स्पोर्ट्स विकको आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? तपाईँका विचार तथा सल्लाह सुझाव हाम्रो आइभीआर नम्बर 01-55-55-192 फोन गरेर रेकर्ड गराउन सक्नुहुनेछ। यस्तै उज्यालोको फेसबुक पेज वा ट्विटरमा पनि प्रतिक्रिया दिन सक्नुहुनेछ। अर्को बुधबार बेलुकी 5 बजेको नेपाल खबरपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुदसँग सम्बन्धित विभिन्न सामग्री समेटिने कार्यक्रम स्पोर्ट्स विकमा हाम्रो भेट हुने नै छ। आजको कार्यक्रमबाट साथी मदन पौड्यालसँगै म अर्जुन पोखरेल पनि बिदा हुन्छु। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।